नमस्कार, रेडियो कार्यक्रम देश परदेशमा तपाईँलाई प्रेम छेत्रीको स्वागत छ। कार्यक्रम देश परदेश उज्यालो रेडियो नेटवर्कको सहयोगमा विजय एफएम 101.6 उत्पादन गर्दछ। यो कार्यक्रम तपाईँ विजय एफएम 101.6 रेडियो कावासोती, सामुदायिक रेडियो परासी, रेडियो मध्यबिन्दु एफएम, सामर्थ्य एफएम र रेडियो सुनवलबाट यसै समयमा सुन्न सक्नुहुनेछ। यो कार्यक्रममा हामी काम गर्न जाने देशको हावापानी, रहनसहन, चालचलन, काम गर्दा सावधान हुनुपर्ने विषय र रोजगारीका क्रममा तपाईँले भोगेका सुख दुःखका कुरा पनि समावेश गर्छौं। आजको देश परदेश कार्यक्रम विदेशबाट फर्कनेहरूको तथ्याङ्क संकलन र मलेसियामा अबको रोजगारीका विषयमा केन्द्रित छ। एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली बनाउन संयोजन गरेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका इन्जिनियर राजु श्रेष्ठसित तथ्याङ्क कसरी राखिन्छ, कामदारले त्यसबाट के फाइदा लिन सक्छन् भन्ने विषयमा कुराकानी गर्ने तयारीमा छौँ।
2 वर्ष अगाडि गएको मान्छेको रेकर्ड अहिले हामी थाहा पाउँदैनौँ, तर अबदेखि के हुन्छ नि, कुनै मान्छे श्रमशीलले यस्तो विदेश गएको हो होइन थाहा पाएपछि त्यो मान्छे चाहिँ नेपालमा छ कि विदेशमा छ भने थाहा पाउनु भनेकै मान्छेको एक्ज्याक्ट रेकर्ड थाहा पाउने हो। हिजो 50% मिल्दैन थियो, अब भनेको त्यो चाहिँ 100% नभनौँ 99% चाहिँ मिल्छ।
नेपाली कामदार मलेसिया जान रोकिएको झन्डै 4 महिना भयो। अहिले भने नेपालीले मलेसियामा गर्ने काम र आउजाउलाई व्यवस्थित गर्ने सम्झौताको अन्तिम मसौदा बनेको छ। त्यसो भए अब कहिलेदेखि नेपाली कामदार मलेसिया जान पाउँछन् त? यस विषयमा श्रम मन्त्री गोकर्ण विष्टसँगको कुराकानी प्रस्तुत गर्नेछौँ।
होइन, अब धेरै समय लाग्दैन, हस्ताक्षर गर्ने विषयवस्तुहरूको टुङ्गो लागिसकेको छ, सहमति भइसकेको छ। ती विषयमा मलेसियाका मानव संसाधन मन्त्रीज्यू नेपाल आइसकेपछि हस्ताक्षर हुन्छ र औपचारिक ढङ्गले यो प्रक्रिया अगाडि बढ्छ।
आज धादिङकी आशिका परियारको विदेशको भगाई पनि प्रस्तुत गर्दैछौँ, तर यी विषयमा प्रवेश गर्नुअघि कार्यक्रम देश परदेश सुरु गरौँ हप्ताभरिका वैदेशिक रोजगार गतिविधिबाट। गतिविधि प्रस्तुत गर्दै हुनुहुन्छ सहकर्मी माया कडेल।
नेपाली कामदारको लागत रोजगारदाताले नै बेहोर्ने सहमति सहित नेपाल र मलेसिया बीच द्विपक्षीय श्रम सम्झौतालाई अन्तिम रूप दिएको छ। मलेसियाको पुत्राजयमा सम्पन्न नेपाल र मलेसियाका उच्च अधिकारी बीचको छलफलबाट श्रम सम्झौताको मस्यौदालाई अन्तिम रूप दिइएको हो। नेपालको मुख्य चासोको रूपमा रहेको नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने सबै लागत मलेसियन रोजगारदाता बेहोर्ने सहमति भएको छ। वैदेशिक रोजगारीबाट फर्केर आउनेको तथ्याङ्क राख्न थालिएको छ। सरकारले सञ्चालनमा ल्याएको एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली एफईआईएमएसमा सोमबारबाट विदेशबाट फर्केर आउनेको तथ्याङ्क राख्न थालिएको हो। मन्त्रालयले घोषणा गरेको मितिभन्दा 1 दिन अघि नै प्रणाली पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो। पीडित नेपालीका परिवारले पाउनुपर्ने रकम साउदी स्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयको खातामा ट्रान्सफर गरेको छ। रोजगारीका क्रममा साउदीमा रहेका बेला ज्यान गुमाएका 24 जनाका परिवारले पाउने 2,78,807 रियाल झन्डै 85 लाख रुपियाँ बुधबार दूतावासले रकमान्तर गरेको हो।
हप्ताभरिका वैदेशिक रोजगार गतिविधिपछि अब लागौँ आजको मुख्य विषयतिर। कुरा गरौँ मलेसियाबाट। मलेसिया नेपाली कामदारको मुख्य गन्तव्य देश हो, तर त्यहाँ नयाँ नेपाली कामदार जान नपाएको झन्डै 4 महिना हुन लाग्यो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसिया जाने कामदारमाथि आर्थिक भार भएको भन्दै त्यहाँ जान रोक लगाएर मलेसियासँग सम्झौताका लागि पहल गर्नुभएको थियो। त्यसै कारण गएको जेठ 2 गतेदेखि नेपाली कामदार मलेसिया जान पाएका छैनन्। मलेसिया सरकारसँग मिलेर स्थापना गरिएको भिएलएन जिएससी वान स्टेप सेन्टर लगायतले कामदारबाट 19,000 भन्दा धेरै अतिरिक्त शुल्क लिने गरेका थिए, तर अब केही समयमा नै नेपाली कामदार मलेसिया जाने अवस्था हुनेछ। नेपाली कामदारको लागत रोजगारदाताले नै बेहोर्ने सहमति सहित नेपाल र मलेसिया बीच द्विपक्षीय श्रम सम्झौतालाई यसै हप्ता अन्तिम रूप दिएको छ। मलेसियासँग एमओयू गर्न तीन पटक मस्यौदाको ड्राफ्ट आदान प्रदान गरिएको थियो। दुई पक्षबीच पटक पटक भएको छलफलबाट मस्यौदा संशोधन र सहमति जुटाउँदै यसपटक अन्तिम रूप दिएको हो। यसका लागि श्रम मन्त्री गोकर्ण विष्टले मन्त्रालयका सहसचिवको नेतृत्वमा तीन सदस्यीय टोले मलेसिया पठाउनु भएको थियो। उनै श्रम मन्त्री विष्टलाई उज्यालोका साथी ऋतु थेबेले अब कामदार मलेसिया कहिलेदेखि जान पाउँछन् भनेर सोध्नु भएको छ।
नेपाल र मलेसियाको बीचमा एमओयू वार्ता टोलले टुङ्गो लगाएको छ। एमओयूमा जे विषयहरू उल्लेख भएका छन् ती नेपालका श्रमिकहरूको सेवा शर्त सुविधालाई संरक्षण गर्ने गरी टुङ्गो लागेको छ। नेपाल र मलेसिया दुई देशको लागि यो एमओयूको प्रसङ्ग एउटा सुखद र सकारात्मक हो।
अब कामदार चाहिँ कहिले जान पाउने भन्ने कुरा चाहिँ यहाँ रह्यो कि
होइन? अब धेरै समय लाग्दैन। हस्ताक्षर गर्ने विषयवस्तुहरूको टुङ्गो लागिसकेको छ, सहमति भइसकेको छ। ती विषयमा मलेसियाका मानव संसाधन मन्त्रीज्यू नेपाल आइसकेपछि हस्ताक्षर हुन्छ र औपचारिक ढङ्गले यो प्रक्रिया अगाडि बढ्छ।
दसैँ अघि पछि भन्ने केही समय तोक्नु भएको छ तपाईँहरूले?
होइन, अब केही दिन लाग्ला, ठ्याक्कै दसैँ अघि पछि नभनौँ तर केही दिन लाग्ला। हामीले पनि मन्त्री परिषद मार्फत यो प्रक्रिया अगाडि बढाउनु पर्छ, उहाँहरूले पनि आफ्नो प्रक्रिया अगाडि बढाउनु पर्छ। टुङ्गिन्छ, धेरै दिन लाग्दैन, अब छिटै यो समस्याको समाधान निस्कन्छ।
यो 8,000 जो चाहिँ कलिङ भिजा आइसकेपछि पनि जान मलेसिया जान पाएका छैनन्, उहाँहरूको लागि चाहिँ के नयाँ फरक व्यवस्था हुन्छ कि अब उहाँहरूले फेरि प्रक्रियाबाट जानुपर्छ?
उहाँहरूका समस्याहरूको बारेमा पनि हामीलाई सुझाव आएको छ, हामीलाई जानकारी प्राप्त भएको छ। यस्ता समस्याहरूको समाधानको सन्दर्भमा पनि हामी गम्भीर छौँ। कोही पनि नेपाली युवाहरूले समस्या भोग्न नपरोस् भन्ने सन्दर्भमा सरकार गम्भीर छ, सजगता अपनाउँछौँ।
अब अर्को प्रसंग, अन्तिम श्रम स्वीकृतिलाई आधार मानेर अहिलेसम्म विदेश जानुको तथ्याङ्क राख्ने गरिएको थियो, तर फर्केर आउनेका तथ्याङ्क राखिएको थिएन। तर सोमबारदेखि तथ्याङ्क राख्न थालिएको छ। त्यसका लागि एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली एफईआईएमएस पूर्ण रूपमा सञ्चालित हुन थालेको छ। प्रणालीमा वैदेशिक रोजगारीमा जाने तथा गएर फर्किने कामदार र रोजगारीका सबै विवरण उल्लेख गरिनेछ। विदेशबाट फर्केर आउनेको लगत पहिलो पटक राख्न थालिएको हो। यसअघि विदेश जानेको मात्रै तथ्याङ्क राख्ने गरिन्थ्यो। विदेशबाट फर्किने र नयाँ जाने कामदारको तथ्याङ्क त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन डेस्कले राख्नेछ। तत्कालै भने श्रम स्वीकृति लिएर गएकाको तथ्याङ्क मात्रै लिन सकिन्छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका इन्जिनियर राजु श्रेष्ठका अनुसार अनुमानित तथ्याङ्क आउन मात्रै कम्तीमा अब 2 वर्ष लाग्छ, तर कामदारले भने तत्कालै फाइदा लिन सक्छन्। यसै विषयको सेरोफेरोमा इन्जिनियर श्रेष्ठसँग गरिएको कुराकानी सुनौ है त।
अब यो प्रविधिमा चाहिँ कस्तो गरेका छौँ भन्दाखेरि, मान्छे विदेश गइसकेपछि जस्तै कुनै श्रम स्वीकृति लिएर जाँदाखेरि उसले श्रम लिँदाखेरि कुन पदमा श्रम लिएको हो, विदेशमा गएर के काम गर्ने भन्ने कुरो रेकर्ड अलरेडी हुन्छ। त्यही रेकर्ड आधारमा उसले श्रम लिएर जाने भयो र विदेशमा उसले सिकेको ट्रेनिङ लिएको या उसले कुनै नयाँ काम गरेको छ भने त्यसको डिटेलहरू पनि उसले सिस्टममा आफैले चाहिँ अपलोड गर्न सक्ने भयो। भनेको मतलब उसको चाहिँ एउटा बायो डाटा जस्तै प्रोफाइलै बन्छ। त्यो प्रोफाइल भइसकेपछि हामीले चाहिँ के सुद्धा हालेको छौँ, उसको हाइट वेट सुद्धा हालेको छौँ, उसको तपाईँको फिजिकल स्ट्रक्चर, त्यसपछि त उसको एकाडेमिक क्वालिफिकेसन, उसको पढाइ के छ, के गरेको हो, अनि उसको चाहिँ ट्रेनिङहरू, ट्रेनिङ सर्टिफिकेटहरू हाल्छौँ, त्यो चाहिँ सिस्टम अलरेडी छ। र त्यही भएर विदेशमा काम गरेको मान्छेले आफ्नो कुनै चाहिँ अब सर्टिफिकेटहरू पाउनुभयो, कुनै ट्रेनिङहरू थप गर्नुभयो भने त्यो डकुमेन्टहरू सिस्टममा अपलोड गरिदिनुहोस्। त्यो भइसकेपछि तपाईँको प्रोफाइल एउटा अपडेट भयो। अब जस्तै कुनै मान्छे विदेशमा चाहिँ, अघि मैले भने जस्तै कुकमा काम गरेर आयो नेपालमा, अब 2-3 वर्ष, पहिला 2 वर्ष मलेसियामा कुकमा काम गऱ्यो, त्यसपछि फेरि कतारमा गएर 2 वर्ष काम गऱ्यो, अब म होइन नेपालमै काम गर्छु भनेर बस्दाखेरि हाम्रो सिस्टममा उसको 2 वर्ष कतारमा काम गरेको, मलेसियामा काम गरेको रेकर्ड अलरेडी भयो। अब नेपालमै बसेर पनि उसले कुनै ट्रेनिङ लिएको छ भने, किनभने उसले त हाम्रो सिस्टममा अलरेडी एउटा प्रोफाइल बनिसकेको हुन्छ, त्यो प्रोफाइलमा छिरेर नेपालमै कुनै ट्रेनिङ लिएको छ, कुकहरूको ट्रेनिङ लिएको छ, अथवा कुनै ठाउँमा चाहिँ इन्टर्न गरेको छ, त्यो पनि अपलोड गर्न पाउनुहुन्छ।
त्यो व्यक्ति आफैले सक्ने त होइन नि?
होइन, यस्तो छ, व्यक्ति आफैले अपलोड गर्न पाउँछ, उसले जानेन भने उसले कसैको हेल्प लिएर पनि अपलोड गर्न सक्छ, किन त्यो डिटेल हाल्न सक्छ, किन डिटेल त कसैले हालिदिनु पर्यो सिस्टममा। त्यो हालिदिइसकेपछि अब भोलि नेपाल सरकारले अथवा कुनै पनि तपाईँको अर्गनाइजेसनलाई चाहिँ कुनै मान्छे चाहियो, यस्तो यस्तो स्केलको यसो क्वालिफिकेसनको यति पढेको चाहियो भनेदेखि हामीले त्यहाँबाट पनि एउटा चाहिँ रिपोर्ट जेनेरेट गरेर यो खा मान्छेहरू चाहिँ एक्सपिरियन्स छ भनेर चाहिँ हामीले त्यो पब्लिस गरिदिन सक्छौँ। अहिले पब्लिस गर्ने मेकानिजम त छैन, तर हामीले चाहिँ के गर्छौँ भने अब भोलि जस्तै एभरेस्ट होटेललाई चाहिँ कुक चाहियो भनेदेखि हाम्रो सिस्टम उसले कुक यति पढेको यति एक्सपिरियन्स भएको भनेर उसले सर्च गर्यो भने त्यो मान्छेको लिस्टिङहरू चाहिँ त्यहाँ प्रोभाइड गरिदिन सक्छौँ।
श्रम मन्त्रालयको जुन चाहिँ सिस्टम छ त्यो सिस्टममा एउटा सर्वसाधारणको जो वैदेशिक रोजगारीमा हुनुहुन्छ उहाँहरूको पहुँच चाहिँ कसरी हुनसक्छ?
जस्तै हामीले यो प्रविधिमा विकास गर्दाखेरि कस्तो हुने हो भन्दाखेरि सुरुमा चाहिँ अनलाइन भनेपछि इन्टरनेट चाहियो, किनभने इन्टरनेट कम्प्युटर त्यो नभएसम्म नहुने। अब ठिक छ, कम्प्युटर छैन भनेदेखि उसको विवरण हेरेर हामीले मोबाइल एप बनाएको कारण त्यही हो। मोबाइल एपमा उसको जस्तै म्यान पावरहरूको विवरणहरू, ओरिएन्टेसनको विवरणहरू, आफ्नो पनि श्रम स्वीकृति विवरण सबै हेर्न सक्यो, पासपोर्टको नम्बर एगेन्स्टमा अरूको पनि हेरिदिन सक्यो। जसले जान्छ उसले चाहिँ अरूलाई हेरिदियोस्, सकेसम्म चाहिँ काठमाडौँ आउनु नपरोस्, विभागमै आउनु नपरोस् या मन्त्रालय आउनु नपरोस् भनेर सकेसम्म इन्फर्मेसन चाहिँ डिसिमिनेसन गर्न खोजेको। अब कति चिज चाहिँ हामीले कस्तो पनि छ भन्दाखेरि तपाईँको मोबाइल एप पनि छैन, मान्छे मोबाइल छ तर मोबाइल एप चलाउन सक्दैन, इन्टरनेट चलाउन सक्दैन, त्यो हो भने हामीले एसएमएसको पनि व्यवस्था गरेको छौँ। जस्तै कुनै पनि लट नम्बरहरू न्युज पेपरमा आउने बित्तिकै त्यो लट नम्बर चाहिँ उसले चाहिँ एसएमएसमा जस्तै एलटी स्पेस अनि त्यहाँ लटमा जुन मेन्सन भएको छ त्यो हालेर 34001 पठायो भने त्यो लटको सम्पूर्ण विवरण आउँछ। त्यसले गर्दाखेरि यो लट चाहिँ सही हो होइन, आधिकारिक हो होइन भन्ने कुरो चाहिँ त्यो पनि छुटाउन सक्छ। अर्को कुनै मान्छेको केसमा चाहिँ श्रम निस्कियो भनेदेखि पनि त्यो श्रम निस्किएको होइन या त श्रमको विवरण थाहा पाउनु पऱ्यो भने उसले एसएमएस गरेर पनि थाहा पाउन सक्छ। त्यसमा पनि पिपी स्पेस पासवर्ड हाल्यो 34001 हाल्यो भने त्यो पनि आउँछ। यो भनेको चाहिँ इन्टरनेटमा पहुँच नभएको थाहा नभएकोहरूलाई, अब सबै थाहा छैन भन्ने पनि हुन्छ। जस्तै थाहा पाएकोहरूलाई पनि के छ भन्दाखेरि तपाईँ उसले मोबाइल एपबाट अघि मैले भने कोही मान्छेले चाहिँ विभागमा आएर एउटा कम्प्लेन रजिस्टर गर्नुभयो, मेरो छोराले चाहिँ झिकाइ पाऊँ भने कम्प्लेन हाल्यो भने त्यो मान्छे कम्प्लेन रजिस्टर भएपछि अब मोबाइल एपबाट कम्प्लेनको डिटेल पनि थाहा पाउँछ, के भएको छ, अब कहिलेसम्म सकिने हो भन्ने कुरो सम्पूर्ण डिटेलहरू त्यहाँ आउँछ। अब ठिक छ, त्यो मान्छेले थाहा छैन भने अरू मान्छेले मेरो कम्प्लेन एकचोटि चेक गरिदिनु भन्न त पाइयो, त्यो पाउँदाखेरि अरू मान्छेले मोबाइल एपबाट पनि किन काठमाडौँमै आउनु परेन, ती विभागमै आउनु परेन, जस्तै 7 दिनको उसको चाहिँ म्याद छ भनौँ, यता कम्प्लेन हाल्यो त्यो म्यान पावरलाई 7 दिनको चाहिँ पत्र गएको छ भने 7 दिनपछि आउने भएपछि अब ऊ घरमा आफ्नो काम सकाएर पछि बिस्तारै आउँदा पनि भयो, किन मान्छेलाई चाहिँ आफ्नो स्ट्याटस थाहा पाओस् भन्ने कन्सेप्टले चाहिँ यो सकेसम्म इन्फर्मेसन डिसिमिनेसन गर्न खोजेको। अब यसमा चाहिँ तपाईँको सरले भन्नुभएको छ, अब इन्टरनेट नभएकोलाई भनौँ मोबाइल एप चलाउन नजानेहरूलाई चाहिँ अहिले हामी चाहिँ एसएमएसमा चाहिँ बेसिक इन्फर्मेसन चाहिँ हामीले प्रोभाइड गरेको छौँ।
यो मैले तपाईँसँग बुझ्न खोजेको चाहिँ जस्तो तपाईँले भन्दै हुनुहुन्छ अर्काले राखिदिएको जुन जुन सूचना छ उसको प्रक्रिया छ त्यो बारेमा बुझ्ने कुरा भयो, जस्तो सिस्टमसँग सिधै जोडिनको लागि त व्यक्तिसँग युजर नेम पासवर्ड त हुनु पर्यो होला नि त?
यस्तो छ सर, हाम्रो सिस्टममा वैदेशिक रोजगारको यो सिस्टममा विदेश जानलाई उसको पहिला इमेल आइडी अनिवार्य छ। इमेल आइडी अनिवार्य गर्नु कारण के हो भन्दाखेरि मान्छे नेपालमा को मान्छे विदेशमा जानलाई श्रम स्वीकृति लिने हो। अब सुरुमा चाहिँ कन्सेप्ट के छ भने यसलाई मोबाइल नम्बरमा ट्र्याक गर्ने भन्ने थियो, तर मोबाइल नम्बरमा हामीले कुनै चाहिँ सूचनाहरू पब्लिस गर्नु पऱ्यो, पुस गर्नु पऱ्यो, डाटाहरू दिनु पऱ्यो भने त्यो मान्छे विदेश गइसकेपछि त्यो मोबाइललाई पुस गर्न नसक्ने भयो। नसके इमेल आइडी कम्पलसरी गरिसकेपछि के भयो भने त्यो इमेलमा हामीले एलर्टहरू पनि पठाइदिन सक्छौँ। त्यो इमेल चाहिँ युजर नेम हुन्छ र त्यो इमेल रजिस्टर गरिसकेपछि त्यही इमेलमा सिस्टमले चाहिँ अटोमेटिकली एउटा पासवर्ड पठाइदिन्छ। त्यो युजर नेम पासवर्ड भनेको चाहिँ सेफली राख्ने हो आफूले, त्यो भनेको आफ्नो विवरणहरू डिटेलहरू सबै, जस्तै त्यो मान्छे विदेशमा गइसक्यो, विदेशमै छ भने हाम्रो सिस्टममा यो वैश्विकको fiims.dofe.gov.in सिस्टममा युजर नेम पासवर्ड हालेर उसले आफ्नो डिटेलहरू विवरणहरू हाल्ने र कम्प्लेनहरू पनि हाल्न सक्छ र आफ्नो के छ त डिटेल आफ्नो फुल हिस्ट्री नै हेर्न सक्छ कि उसले पहिला कुन कुन देशमा गएको, के भएको, कहिले गएको, कस्तो पनि हुन्छ भने मान्छेले मेडिकल गर्यो, इन्सुरेन्स गर्यो, डकुमेन्ट त हार्ड कपी हो, हराउन सक्छ, ऊ हुनसक्छ, केही ड्यामेज हुनसक्छ, त्यो भयो भने अनलाइन सिस्टममा चाहिँ जहिले पनि रहन्छ,
त्यो स्क्यान गरेर
राखेको हुन्छ। अब त्यो कुरा चाहिँ उसले विदेशमै छ अथवा आफ्नो फ्यामिली मेम्बरलाई कुनै क्लेम गर्नु पऱ्यो भने आफ्नो बहिनीलाई कसैलाई चाहिँ मेरो युजर नेम यो पासवर्ड यो हालेर चाहिँ त्यहाँ इन्सुरेन्स डकुमेन्ट डाउनलोड गरेर त्यहाँ पेस गर्नुहोला, त्यो पनि भन्दै भयो, उसैले पनि डाउनलोड गरेर प्रिन्ट गरेर राख्न सक्छ। भनेको हाम्रो चाहिँ रेकर्ड किपिङ पनि डकुमेन्टको पनि डकुमेन्टेसन पनि हुन्छ यसमा, त्यसको लागि चाहिँ उसले युजर नेम पासवर्ड हुन्छ। अब युजर नेम पासवर्ड बिर्स्यो भने पनि तपाईँको इमेलको त युजर नेम पासवर्ड हुन्छ, त्यसबाट रिकभर गर्न सकिन्छ, होइन अब त्यो पनि बिर्स्यो, इमेलको पनि बिर्स्यो भनेदेखि हामीलाई चाहिँ उसले ओरिजिनल पासवर्ड देखाएर उसले चाहिँ हामीलाई चाहिँ मेरो युजर नेम पासवर्ड बिर्स्यो भने हामीले फेरि उसलाई चाहिँ युजर नेम पासवर्ड रिसिट गरेर प्रोभाइड गरिदिन्छौँ।
जो चाहिँ त्रिभुवन विमानस्थल हुँदै आउनुहुन्छ भनेपछि को मान्छे फिनिसमा आएको हो, को मान्छे छुट्टीको लागि आएको हो भनेर त्यो रेकर्ड पनि छुट्टिन्छ?
त्यो फिनिस आउने र छुट्टीमा आउने त छुट्टिँदैन, तर कस्तो हुन्छ भने छुट्टीमा आउने मान्छेले त फेरि रिन्ट्री भर्नु पऱ्यो नि। रिन्ट्री भर्दाखेरि उसको डिटेलहरू चाहिँ सबै त्यसमा आइसकेको हुन्छ, डिटेल रिफ्लेक्ट हुन्छ। जस्तै मान्छे चाहिँ कतारमा गएर छुट्टीमा आएको छ, अब फेरि फर्म भर्न खोज्यो भने उसलाई पहिला जुन युजरनेम पासवर्ड दिएको छ त्यही युजरनेम पासवर्डबाट चाहिँ उसले रिन्ट्री फर्म भने कतार भन्ने कम्पनी मात्रै आउँछ, ए देश आउँछ, अरू देश आउँदैन, किन अरूलाई भर्न पाउँदैन। र त्यसमा उसले उसको पहिलाको विवरण सबै त्यहाँ अटोमेटिक सिस्टम लिस्ट गरिसकेको हुन्छ। अब त्यसमा उसको स्यालेरी चेन्ज भएको छ, किन प्रमोसन भए हुनसक्छ, या कुनै अब त्यहाँ पद चेन्ज भयो, अब पहिला वर्कर थियो अहिले म्यानेजर भयो कि, त्यो भने उसले चाहिँ पद स्यालेरी यस्तो चाहिँ चेन्ज गरेर फेरि रिसब्मिट मात्र गर्ने हो। त्यो गर्दाखेरि उसको बायोमेट्रिक अलरेडी लिएको हुन्छ, फोटो अलरेडी हुन्छ, सबै पहिला भरेको सम्पूर्ण डिटेल हुन्छ, त्यसलाई चाहिँ उसले सिर्फ रिसब्मिट मात्र गर्ने हो, रिन्यू मात्र गर्ने हो। त्यो गर्दाखेरि उसको सब्मिट भएपछि ताचलको सिस्टममा उसको रेकर्ड आइसक्यो, अब कुन टाइममा आउने हो त? त्यो टाइममा आउँदाखेरि या त उसले नजिक रिन्ट्रीलाई त दुइटा कुरा चाहियो नि, ब्याङ्कमा पैसा तिर्नु पऱ्यो, इन्सुरेन्स गर्नु पऱ्यो। इन्सुरेन्स पनि उसले हाम्रो अनलाइन सिस्टममा हेरेर कुन चाहिँ इन्सुरेन्स नजिक छ पाइक पनि त्यहाँ गऱ्यो, अनि ब्याङ्क पनि कुन चाहिँ ब्रान्च नजिक छ उसले त्यहाँ गऱ्यो। त्यति गरिसकेपछि हाम्रो सिस्टममा के हुन्छ, उसले सब्मिट गर्छ, सब्मिट गरेपछि एउटा टोकन नम्बर दिन्छ र एउटा डेट एन्ड टाइम दिन्छ, तपाईँले टोकन नम्बर यो हो, यो डेट एन्ड टाइममा चाहिँ श्रम लिन जानुहोला भन्छ। त्यो भनेर आइसकेपछि त्यही डेट एन्ड टाइममा उसले चाहिँ ताचलमा गयो भने उसको श्रम लिने हो। अब होइन, कहिलेकाहीँ त जाम पर्ला, अब त्यो सिस्टमले भनेको टाइममा नजान सक्छ, नआउन सक्यो भने चाहिँ उसले भोलि पर्सि त्यो बेला जाँदा पनि हामीले चाहिँ त्यसलाई चाहिँ श्रम चाहिँ दिइरहेको हुन्छौँ।
अहिले हामीले जानेहरूको तथ्याङ्क राखिरहेछौँ, अनि हामीले बुझ्दाखेरि चाहिँ अब फर्कनेको पनि तथ्याङ्क हुने भइसकेपछि हाम्रा मान्छे चाहिँ यति चाहिँ रोजगारीको लागि विदेशमा रहेछौँ भनेर चाहिँ हामीले अपेक्षा गरेको थियो, त्यो हुनसक्ने सम्भावना के छ?
त्यसको चाहिँ सुरुवात चाहिँ हुन्छ सर, किन भन्दाखेरि अब दुई वर्ष अगाडि गएको मान्छेको रेकर्ड अहिले हामी थाहा पाउँदैनौँ, तर अबदेखि के हुन्छ भने कुनै मान्छे श्रमशीलले यस्तो विदेश गएको हो होइन थाहा पाएपछि त्यो मान्छे चाहिँ नेपालमा छ कि विदेशमा छ भने थाहा पाउनु भनेकै मान्छेको एक्ज्याक्ट रेकर्ड थाहा पाउने हो। तर अब चाहिँ ट्रेन्ड चाहिँ सुरु हुँदै जान्छ, विदेशमा गएको मान्छेको चाहिँ विदेशमा जस्तै कतारमा श्रमशील लिएको छ भने कतारमा गए गएन भन्ने कुरा हामीसँग भइसकेपछि ए कतारमा यति गएको भनेको हिजो 50% मिल्दैन थियो किनभने मान्छे श्रमशील नगएको पनि हुनसक्थ्यो, अब भनेको त्यो चाहिँ 100% नभनौँ 99% चाहिँ मिल्छ। किन 100% चाहिँ किन भन्दाखेरि तपाईँको कति केसमा रेकर्डिङ नगरे नभएको पनि हुनसक्छ सिस्टममा, रेकर्डिङ नहुँदाखेरि चाहिँ त्यो चाहिँ हामीले निकाल्न सक्दैनौँ। भन्न खोजेको मतलब कुनै मान्छे चाहिँ श्रम फिर्ती लियो, नेपालबाट जान खोज्दाखेरि जान पाएन, कुनै प्रब्लम भयो भने इन्डियाको वे कुनैबाट गएको तिनीहरू चाहिँ हाम्रोबाट छुट्छ कि।
दुई चार वर्ष त यसै पनि लाग्ने भएछ, त्यसो
कम्तीमा दुई वर्षपछि चाहिँ टेन्टेटिभ डाटा चाहिँ आउँछ,
यति छन् देशभित्र बाहिर।
कार्यक्रम देश परदेशमा यसअघि हामीले सुन्यौं मलेसियामा नेपाली कामदार कहिलेदेखि जान पाउँछन् भन्ने विषयमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसित गरिएको कुराकानी, र सुन्यौं विदेशबाट फर्किनेको समेत तथ्याङ्क राखिने र यसबाट कामदारले लिन सक्ने फाइदाबारे इन्जिनियर राजु श्रेष्ठका कुरा। अब धादिङकी आशिका परियारका कुरा सुनौ। भारतको बाटो हुँदै 2072 सालमा उहाँ ओमन पुग्नुभयो। विदेशको बारेमा त्यति धेरै कुरा थाहा थिएन, तर विदेशमा कमाएर पूरा गर्न साँचेका सपना निकै थिए। आशिकासँग कमाएर छोराछोरी पढाउनु थियो, छाप्रोको बासलाई अलिक राम्रो ठाउँमा सार्नु थियो, अनि अलिअलि विदेश घुम्ने रहर पनि। श्रीमानको साथमा काखे छोरो छाडेर विदेश पुग्दा पीडाले भदभती पोल्थ्यो। सुनौ उनी आशिका परिवारको अनुभव।
त्यतिकै अरूले घुम्न गयो साथीहरूले, न सबैले चामचाम्रे अब साथीहरूले भनेपछि अनि मलाई पनि जान मन लाग्यो कि त्यो हुँदो रहेछ भन्ने सोच के, त्यही भएर अनि रहरले नै गएको।
यता सोचा जस्तै हुन्छ त त्यता कस्तो हुने रहेछ?
मैले त के देख्न नि, त्यो अब आफ्नो परिवारलाई देख्न पाइन्न, अब भेट्न पाइन्न, त्यही हो। फोन चाहिँ दिन्थ्यो मलाई, मोबाइल चाहिँ दिन्थेन होइन, अनि साउनीले नै फोन गरिदिन्थ्यो, अनि साउनीकोबाट कहिलेकाहीँ बुढोले नि फोन गर्नुहुन्थ्यो, अनि साउनीले नै दिन्थ्यो। मैले चाहिँ अनि फोन गर्दिनँ थिएँ, अब मसँग मोबाइलै हुँदैन थियो, मलाई मोबाइलै दिँदैन थियो, अनि त्यही भएर।
अनि भाषा चाहिँ तपाईँले सुरुमा बुझ्नुभएको भएन, कसरी त्यहाँ गएर चाहिँ कुराकानी गर्न गर्दा गाह्रो हुने रहेछ कि रहेन रहेछ?
गाह्रो त गाह्रो भइहाल्छ नि, उनीहरू अब अरबी भाषा आफूलाई थाहा हुन्न, उनीहरू कुरा गरे पनि आफूलाई गाली गरे जस्तो हुन्छ, डर लाग्छ। तर हिन्दीमा बोल्थ्यो नि त साउ, हिन्दी जानेको थियो नि त, हिन्दी स्कुलमा पढेको रे, अनि साउलाई हिन्दी आउँथ्यो, अनि मलाई चाहिँ सजिलो हुन्थ्यो कि आफूलाई केही सिकाउनु पऱ्यो भने, अनि साउ र साउनीसँगै बस्थ्यो, अनि साउले भन्थ्यो, अनि साउनीलाई नि, साउनी नि हिन्दी बुझ्दैन थियो, साउनीलाई साउले बुझाउँथ्यो अनि मलाई साउले बुझाउँथ्यो, त्यसो गरेर बोल्थ्यो।
अब तपाईँ त एकैचोटि छोरो श्रीमान छोरी छोडेर जानुभएको होला, पहिलोचोटि रहरमै जानुभयो, परिवारको याद चाहिँ कति बेला आउँदो रहेछ सबैभन्दा धेरै?
परिवारको याद त अब उहाँ गएपछि पो आउँदो रहेछ, त यहाँ हुँदा त छोरेर जान पाए नि हुन्थ्यो जस्तो हुन्थ्यो नि, कहिले छोरेर जाउँला कहिले उहाँ पुगाउँला हुन्थ्यो नि, उहाँ गएपछि त आफ्नो छोरा छोरीको याद आइहाल्दो रहेछ नि, उनीहरूको बच्चा देखे पनि आफ्नो बच्चाको याद आउने, उनीहरूको बुढो बुढी घुम्न जाने आफ्नो बुढा र बुढी घुम्न गएको याद आउने, त्यस्तो हुने रहेछ क्या। अनि मलाई चाहिँ कहिले काहीँ चाहिँ रुन मन लाग्थ्यो, घर परिवार सम्झेर रुन मन लाग्थ्यो, त्यही पनि अनि बुढाले फोन गरिरहनुहुन्थ्यो बेला बेलामा, अनि केही टेन्सन लिन पर्दैन, मलाई राम्रै छ बच्चालाई राम्रै छ भनेर भन्थ्यो बुढोले, केही पिर नलि भनेर ढुक्क भएर बस भन्नुहुन्थ्यो, अनि त्यति टेन्सन चाहिँ खासै लिँदिनँ। तलब
चाहिँ कति दिन्थ्यो, महिना पछि दिन्थ्यो?
तलब महिनै पछि दिन्थ्यो, तर ओमनको 80 रुपियाँ दिन्थ्यो, 80 रुपियाँ दिन्थ्यो, तलब चाहिँ महिना पछि दिन्थ्यो, आफूलाई थाहा हुँदैन थियो होइन, आफ्नो काममा मात्रै ध्यान हुन्थ्यो, उनीहरू आफैले दिन्थ्यो तलब चाहिँ, तेरो पैसा लिन आइजो भन्थ्यो, बोलाउँथ्यो अनि पैसा लियो।
अनि पैसा घरमा पठाउनु पर्यो भने कसरी गर्नुहुन्थ्यो?
घरमा पठाउनु पर्यो भने अनि घरमा पैसा पठाउनु पर्यो भनेपछि अनि पैसा साउलाई दिएपछि होइन, साउले खुद गएर हालिदिन्थ्यो, हामीले चाहिँ हाल्नु पर्दैन, हामीलाई चाहिँ बाहिर निक्लिन दिन्थेन नि त, अब निक्ल्यो भने होइन कहीँ घुम्न गयो भने उनीहरूसँग मात्रै हो हिँड्नु पर्ने होइन, एक्लै हिँड्न दिँदैन थियो।
तपाईँ जाँदाखेरि चाहिँ यहाँबाट कसरी जानुभयो, म्यान पावर थ्रु जानुभयो कि कुन यही हाम्रो विमानस्थलबाट जानुभयो कि?
होइन, म जाँदा त इन्डियाबाट गएको,
इन्डियाबाट पैसा तिर्नु पर्यो, अनि 23 महिनापछि चाहिँ छुट्टीमा आउनुभयो,
फेरि आउँछु भनेर छुट्टीमा आएको, त्यहाँबाट
फर्किनु भएको चाहिँ कहिले?
म फर्केको त फागुनमा जाने मन लागेन,
थियो जाँदाखेरि
बाबु 7 वर्ष लागेको थियो, के अरे 6 वर्ष लागेको थियो।
कतिमा पढ्थ्यो
त्यतिखेर? त बोर्डिङमा राखेको थियो, हामीले एलकेजीमा पढ्थ्यो के अरे, अनि म गएपछि चाहिँ अनि स्कुल छुटेको के, सासूले आएर लिएर जानुभयो
उसलाई,
यहाँबाट लिएर जानुभयो अनि घरमा लगेर राख्नुभयो, अनि फेरि घरमा सरकारी स्कुलमा हालिदिनु भयो, फेरि घरमा बसेन, यो घरमा नबसेपछि फेरि बाबाले लिएर आउनुभयो अनि यहाँ फेरि अनि सरकारी स्कुलमा हालिदिएको।
तपाईँ नहुँदा उसलाई गाह्रो त गाह्रो भयो होला नि त, जस्तो दाइलाई पनि काममा जानु पर्यो,
गाह्रो त भइहाल्छ, अब त्यसलाई खाना दिने कि काममा जाने कि त्यस गाह्रो भइहाल्छ, अनि खाना पकाउनु पर्यो, कपडा धुनु पर्यो,
अनि त्यही पनि मैले पनि भन्ने बेला बोल्न पाउनुहुन्थ्यो होला उसलाई उसँग,
आफूलाई मन लागेको बेलामा हप्तामा एकचोटि गर्नुहुन्थ्यो बुढोले फोन, हप्ताको एकचोटि गर्नुहुन्थ्यो, अनि मैले चाहिँ पैसा किन धेरै खर्च गर्ने, फोन गर्नलाई कति धेरै पैसा लाग्छ, अनि महिनाको एकचोटि गर्नु भन्थे, त्यही पनि हप्ते पछि गर्नुहुन्थ्यो नि।
कस्तो राम्रो ब्याग ल्याइदिनु भएको छ तपाईँले, ऊ गुडाउँदै हिँड्दो रहेछ,
त्यो ब्याग त मेरो साउनीले नै किनिदिएको,
साउनीले नै किन्न पठाइदिएको, तपाईँले छोरा छ भन्नुभएको थियो,
छोरा छोरी छ भने त कपडाहरू किनिदिएको थियो, अनि यसलाई चाहिँ ब्याग तेरो छोरोलाई मेरो गिफ्ट भनेर दिएको, उसको छोरो छैन नि त, एउटा लास्टमा एउटा कान्छो छोरो छ, त्यही पनि यो सँगसँगैको, अनि त्यही भएर मेरो छोरो जस्तै हो तेरो छोरो नि भनेर पठाइदिएको, यसलाई अरू ब्याग नबोक्ने के, खालि यस्तो ब्याग मात्र बोक्ने, अनि मलाई नि रहर लाग्यो कि, मलाई पनि यस्तो लगिदिनु पाएँ छोरोलाई, छोरो कमसेकम किताब बोकेर भारी भएर हिँड्नु त पर्दैन, घुर्याएर त हिँड्छ कमसेकम भनेर, अनि म पनि यस्तै लिएर जान्छु मेरो छोरालाई भनेर भने, अनि ल ल म किनिदिन्छु रे, अनि किनेर ल्याइदियो, म आज आएको भोलिपल्ट स्कुल गएको त ब्यागै बोकेर, यो
फेरि विदेश जाने सोच बनाउनु भयो
जाने भनेको, तर अहिले होइन अलिक पछि
अब कता जाने सोच बनाउनु
भयो? अब चाहिँ दुबई जाने भनेको,
अब कम्पनीको काममा राम्रै खोजेर जानु,
कम्पनीको काममा अलिक राम्रो खोजेर जानु भनेर बसेर, बुझ्न त बुझेछु होइन, अनि त्यो सफा गर्नेमा उयो कि एयरपोर्टमा हुन्छ कि सुपर मार्केटमा हुन्छ भने होइन, तर पैसा धेरै मागेर नगएको के,
कति मागेर
1,00,000 रुपियाँमा आएको अनि त्यही भएर नगएको।
यिनै सामग्रीसँगै हामी अब कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? सुझाव र सल्लाहका लागि 078-50-14-06 फोन गर्न सक्नुहुनेछ। तपाईँ वैदेशिक रोजगारीबारे सूचना लिन चाहनुहुन्छ भने काउसोती 3 सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रको फोन नम्बर 078-45-311 र परासीमा पनि सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रको फोन नम्बर 078-45-311 सम्पर्क गर्न सक्नुहुन्छ। आजका लागि कार्यक्रम देश परदेशको समय सकियो। कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँलाई धन्यवाद र धन्यवाद प्रविधिका साथी राजेन्द्र श्रेष्ठलाई पनि। कार्यक्रमबाट प्रेम छेत्री बिदा हुन्छु। नमस्कार।